समादरणीय श्रोता साथी, न्यानो अभिवादन। म उही तपाईँको आफ्नै मित्र धनलाल राईको। श्रोता, आज म तपाईँको बीचमा छोटो बाइबल सन्देश लिएर आएको छु। आजको बाइबल सन्देशको शीर्षक रहेको छ, ए दानियल, वचनलाई बन्द गर। श्रोता साथी, दानियल 12 अध्यायको 4 पदमा प्रभुले दानियललाई के भन्दै हुनुहुन्थ्यो? यस पद र प्रकाश 12 अध्यायको 10 को बीचमा भएको भिन्नतालाई हामी छुट्याउन सक्छौँ। यीशुका आगमन भन्दा पहिले प्राविधिक र वैज्ञानिक ज्ञानको उदय हुनेछ भनेर दानियल 12 अध्यायको 4 लाई औन्याउँदै प्रचारकले प्रचार गरेको असामान्य हुँदैन। लगभग 1 शताब्दीदेखि मानिसहरू द्रुत गतिले यात्रा गर्ने प्रगति पथमा लागेका छन् भनेर हामी यही पदलाई ओल्याएर भविष्यवाणी गरेको छ भनेर प्रचारकहरूले सिकाउँदछन्। धेरै जसो हाम्रा सेभेन्थ डे एडभेन्टिस्ट पुस्तकहरूमा पनि यसको उल्लेख गरिएको छ। यो तर्कयुक्त व्याख्या भए तापनि यसको अर्थ अर्को पनि लाग्न सक्छ। यस अंशलाई फेरि केलाएर हेर्न सक्छौ। स्वर्गदूतले दानियललाई यो आदेश दिएर सिकाउँछन्, वचनहरू बन्द गर र किताबलाई लाल मोहर लगाऊ। यो विषयलाई दानियलकै किताबमा छलफल गरिएको हामी पाउँछौ। युगको अन्तमा अचानक बढ्ने ज्ञान चाहिँ के दानियलकै किताबको ज्ञान पनि होइन र? यसले गर्दा दानियलको पुस्तक प्रकाशको पुस्तक भन्दा केही बहतसम्म फरक देखिन्छ। स्वर्गदूतले नै योहन्नालाई उनको पुस्तकलाई लाल मोहर नलगाऊ भनेका थिए। प्रकाशको पुस्तकको नामैले पहिला यस पुस्तकलाई हामीले बुझ्नु पर्ने हो भनी बताउँदछ, किनकि समय नजिक आएको छ। तर त्यसको विपरीत दानियलको पुस्तक कुनै टाढाको विषयमा अझ स्पष्ट रूपमा बुझ्नेछ भनेर देखाउन खोजेको हामी पाउँछौँ। शताब्दीदेखि धेरै असल इसाई बुद्धिजीवीहरूले दानियलको पुस्तकको व्याख्या गर्न प्रयास गरिरहेका छन् र गरि नै रहनेछन्। कतिपयले त त्यसमा राम्रै प्रगति पनि गरेका छन्। 1260 वर्षको भविष्यवाणी 1798 समाप्त भएपछि दानियलको विषयमा ज्ञान तीव्र गतिमा बढ्यो। जुन समयमा दानियलको पुस्तकको व्याख्या गर्ने क्रममा धेरैले यो अनुमान गरेका थिए कि सन् 1843 केही न केही विशाल र भव्य घटना हुनेछ। ती व्याख्याकारहरूमा अत्यन्तै उल्लेखनीय व्याख्याकार त विलियम मिलर नै थिए। उनकै सक्रियतामा 19 शताब्दीमा महान एडभेन्टिस्ट वा यीशुका आगमनको बारेमा अभियान चलाएका थिए। यसैमा आधारित विभिन्न घटनाहरू श्रृङ्खलाहरूलाई मध्यनजर राख्दै रेमनेन्ट वा अवशेष चर्चको जन्म भयो। यही चर्चले मात्र 3 स्वर्गदूतहरूका सन्देशलाई स्पष्ट रूपमा बुझेका थिए। यीशुको आगमनको बारेमा सुनाउने विश्वव्यापी अभियानले समयको अन्तमा ज्ञान बढ्नेछ भन्ने दानियलको भविष्यवाणी पूरा भएको हामी देख्छौँ। त्यसको विपरीत इसाई जगतमा कसले मुक्ति पाउँछ वा पाउँदैन भनेर हामीले निष्कर्ष ननिकाले तापनि कतिपय इसाई जगतमा वा सम्प्रदायमा डिनोमिनेसनहरूमा अन्धकारले छाइरहेको हामीले देख्दछौँ। अदनकै बगैँचामा स्थापना भएको हप्ताको 7 दिन सभातलाई कतिपय इसाई जगतले नै व्यवस्था गरिरहेका छन्, लत्याएका छन्। तर त्यसको ठाउँमा मूर्ति पूजा गर्ने रोममा मानिने सूर्यलाई पूजा गर्ने दिन आइतबारलाई इसाईहरूले मानिरहेका हामी पाउँछौँ। तब हाम्रो छर छिमेकमा छिमेकी मण्डलीहरूले आइतबारलाई विशेष दिन मानिरहेका छन्। जुन कुरा अदनको बगैँचामा परमेश्वरले आफैले गर्नुभएको थियो र यीशुको मृत्युमा पनि त्यो कुरा समावेश भएको थियो, जुन साबतको कुरा। त्यसको साथ बाइबलका अरू धेरै शिक्षाहरूप्रति ती इसाईहरूका दिमागमा अज्ञानताले अड्डा जमाउन पुगेको छ। तिनीहरूमध्ये मानिस मरेपछि के हुन्छ भन्ने शिक्षा पनि एक हो। तिनीहरूले मूर्ति पूजा गर्ने धर्मकै शिक्षालाई अँगालेर मानिस मरेपछि उसको अंशले अर्कै अस्तित्वमा जान्छ भनेर सिकाएकोलाई इसाई शिक्षा नै हो भनेर सिकाइरहेका पनि हामी पाउँछौँ। मानिस मरेपछि कुनै पिशाचको क्षेत्रमा वा स्वर्गमा वा अनन्त आगो दन्किरहेको नर्कमा पर्नेछन् भनेर भयावह शिक्षा इसाई जगतमा इसाई प्रचारक पास्टर फादर पोप र विद्वानहरूले सिकाइरहेका छन्। त्यसको विपरीत हामीले शिक्षा वा सत्य पाएकोमा सेभेन्थ डे एडभेन्टिस्ट भएको हैसियतले नम्र भएर आभारित नै हुनुपर्दछ कि हामीले सत्य सन्देश मानिसहरूको बीचमा प्रवाह गर्न सक्नु त्यो पनि कुशल हुनेछ। जब हामी पाउँदछौँ परमेश्वरले सुरुवात गर्नुभएको सभातलाई लत्याएर पन्छाएर मानिसहरूले आफ्नो तरिका अनुसारले जुन सावत दिन मनाइरहेको छ, त्यहीँबाट पनि हामी बुझ्न सक्छौँ कि मानिसहरू आफ्नो चालमा कसरी हिँडिरहेका छन् र परमेश्वरको योजनालाई कसरी पछ्याउनबाट वञ्चित भइरहेका छन् भन्ने कुरा पनि हामी त्यहाँबाट स्पष्ट रूपमा बुझ्न सक्दछौँ। यिनै कुरामा हामी विचार गर्न सक्दछौँ। श्रोता, आजको लागि बाइबल सन्देश यति नै। हस्त नमस्ते, जय मसीह।